नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 31 गते मंगलबार, श्रावण कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार 15 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज दिल लागा 5। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, दलालले ठगे माटोले दियो साथ शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। प्युठानको गौमुखी गाउँपालिका 6 लिवाङका पदम केसीलाई अरू जस्तै विदेश जाने रहर थियो। 12 वर्ष अघि 2067 सालमा गाउँकै भिरकुटी माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका 32 वर्षीय पदम केसीले बाल शिक्षा मक्सीबाट प्लस टू सकेपछि क्यानाडा जान दलाल मार्फत प्रयास पनि गर्नुभयो, तर सपना त परै जाओस्, साथमा भएको पैसा समेत गुम्यो। यही धोका नै उहाँको जीवन रूपान्तरणको अवसर बन्यो। उहाँले कृषिमा हात हाल्नुभयो। अहिले उहाँ जिल्लामै सफल कृषकका रूपमा चिनिनुहुन्छ। गाउँ फर्किएपछि केही समय विद्यालयमा पढ़ाउनुभयो, सड़क विभागमा करार सेवामा पनि काम गर्नुभयो। ससना काम गर्दा गर्दै दीर्घकालीन भविष्य भने कृषिमा देख्नुभयो। कृषि ज्ञान केन्द्रबाट तालिम लिएपछि योजना बनाएर 2073 सालमा बाख्रा पालन शुरू गर्नुभयो। 80,000 रूपियाँबाट शुरू भएको बाख्रा पालन र नर्सरी व्यवसाय अहिले 50 लाख नागेको छ। त्यो बेला ठगिए केही सम्झनुहुन्छ केसी सम्झनुहुन्छ, अहिले मलाई गाउँमै टिकेर बाँच्न सकिन्छ भन्ने आत्मविश्वास छ। पछि उहाँले केसी बाख्रा तथा कृषि फर्म दर्ता गर्नुभयो। उहाँको खोरमा अहिले बोयर जातका 35 बाख्रा छन्, जसमध्ये 12 लाख रूपियाँ बराबरको बीमा गरिएको छ। 3 वर्षपछि शुरू गरिएको नर्सरीमा अहिले फलफूल, घाँस र जड़ीबुटीका बिरूवा उत्पादन हुन्छन्। 1 लाख भन्दा बढ़ी बेर्ना तयारी अवस्थामा छन्। जिल्लाभित्र मात्र होइन, बाहिर समेत माग बढ़दो छ। यस वर्षदेखि सुन्तला खेतीमा पनि अग्रसर हुनुभएको छ। उहाँले 200 सुन्तलाका बिरूवा रोपिसक्नु भएको छ। उहाँले आगामी वर्षदेखि यो खेतीलाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। बाख्रा पालनमा मुनाफा कम, खर्च धेरै छ, उहाँले भन्नुभयो, तर नर्सरीमा सम्भावना धेरै देखिएको छ। 78 वर्षीय बुवा, 75 वर्षीय आमा र श्रीमती मिठा कुमारीको साथमा फार्म सञ्चालन गर्दै आउनुभएका केसी एक छोरा र एक छोरीका बाबु पनि हुनुहुन्छ। बजार व्यवस्थापन, तालिम र सामाजिक समन्वयमा पनि उहाँ सक्रिय रहनुहुन्छ। घरमा आमा बुवा हुनुहुन्छ, म बाहिरी काममा लाग्न पाएको छु, उहाँले भन्नुभयो। विदेशमा रहेका युवा भन्दा फरक बाटो रोजेका केसी प्युठान जिल्लाकै उदाहरणीय कृषक बन्नुभएको छ। मेहनत, योजना र लगन भयो भने गाउँमै धेरै गर्न सकिन्छ, उहाँले भन्नुभयो। अब युवालाई काम गर्न हौस्याउने स्पष्ट नीति चाहिन्छ। दलालले ठगे माटोले दियो साथ, यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। विस्थापनको संघारमा इन्टरनेट सिकाउने 3G शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। मोबाइलमा उच्च गतिको इन्टरनेट सुविधा शुरूआत गरेको दूरसंचारको तेस्रो पुस्ता थर्ड जेनेरेशन प्रविधि अर्थात 3G नेपालबाट विस्थापन हुने अवस्थामा पुगेको छ। चल्तीको 4G प्रविधिमा अत्यधिक लगानी गरेका दूरसंचार सेवा प्रदायकले 3G को लगानी घटाउँदै क्रमशः यो सेवा बन्द गर्ने तयारी गरेका हुन्। मोबाइलबाटै पहिलो पटक भिडियो कल, ब्राउजिङ, जीपीएस जस्ता सुविधा दिएको 3G का प्रयोगकर्ता तीव्र रूपमा घट्दा यो विस्थापनको नजिक देखिन्छ। नेपाल दूरसंचार प्राधिकरणका अनुसार एक वर्षकै अन्तरमा 3G प्रयोग गर्नेको संख्या 65 लाखले घटेको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। चार वर्षपछि भारतीय तीर्थयात्रीलाई खुल्यो मानसरोवर, होटल भरिभराउ शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। हुम्ला हुँदै कैलाश मानसरोवर तीर्थयात्रा गर्न जाने भारतीय पर्यटकलाई ओसार्न जहाज र हेलिकप्टरलाई भ्याइ नभ्याइ छ। शुक्रबार झण्डै 700 तीर्थयात्री हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शनका लागि गएका छन् भने शनिबार र आइतबार करिब 600 तीर्थयात्री हुम्लाको सिमकोट पुगेका छन्। तीर्थयात्रीको चाप बढ़ेपछि आइतबार नेपालगंजबाट सिमकोट विमानस्थलमा तारा, स्वीता र समिट एयरलाइन्सका जहाजले 20 उडान भरेका छन्। शनिबार 51 र शुक्रबार 82 उडान भएको थियो। सिमकोट विमानस्थलमा 5 हेलिकप्टर पनि तयारी अवस्थामा छन्। एउटा हेलिकप्टरले दिनमा 15 उडान भरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबारसम्म 622 महिला र 649 पुरूष गरी 1271 जना भारतीय तीर्थयात्रीले चीनको कैलाश मानसरोवर दर्शन गरेका छन्। शनिबार र आइतबार झण्डै 1300 तीर्थयात्री भित्रिएका छन्। अन्य मुलुकका 70 महिला र 79 पुरूष मानसरोवर पुगेका छन्। भारतीय तीर्थयात्रीका कारण होटल व्यवसायी, पर्यटन व्यवसायी र सामान बोक्ने भरियालाई समेत भ्याइ नभ्याइ छ। कोरोना महामारीका कारण चैत 2077 बन्द भएको कैलाश मानसरोवर यात्रा फेरि शुरू भएको हो। 2 वर्ष अघि चीनले हिल्सा नाका खोले पनि मानसरोवर प्रवेशको अनुमति खुला गरेको थिएन। कोरोनाका कारण झण्डै 4 वर्ष हुम्लाको पर्यटन व्यवसाय ठप्प भयो। पर्यटन व्यवसायी मिम लामाले भन्नुभयो, अहिले दिनमा 200 देखि 1000 जनासम्म तीर्थयात्री हुम्ला आइरहेका छन्। 4 वर्षपछि भारतीय तीर्थयात्रीलाई खुल्यो मानसरोवर, होटल भरिभराउ शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। निसन्तान दम्पतिलाई सन्तान उत्पादन गराइदिने प्रलोभनमा किशोरीको डिम्ब बेचबिखन, होप फर्टिलिटीका 5 व्यवस्थापक पक्राउ शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। काठमाडौँको बबरमहल स्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रणालीले निसन्तान दम्पतिलाई बच्चा जन्माउन सहयोग गर्ने नाममा किशोरीहरूको शरीरलाई प्रयोगशाला बनाएको पाइएको छ। किशोरीको भविष्य, स्वास्थ्य र आत्मसम्मानमाथि व्यापार गर्ने कम्पनीका 5 व्यवस्थापक पक्राउ परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा निसन्तान दम्पतिलाई सन्तान उत्पादन गराइदिने प्रलोभनमा प्रहरीले गैर कानूनी ढंगले डिम्बको कारोबार गर्ने गरेको खुलेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रारम्भिक छानबिनमा 18 वर्ष मुनिका किशोरीलाई विभिन्न प्रलोभन देखाई डिम्ब निष्कासन गराउने र त्यसपछि सामान्य रकम दिएर विदा गर्ने गरेको देखिएको छ। उजुरी परेपछि प्रहरीले गोप्य ढंगले अनुसन्धान थालेको थियो। त्यसपछि 5 व्यवस्थापक पक्राउ परेका हुन्। थप अनुसन्धानका लागि उनीहरू विरूद्ध म्याद पनि थप भएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन। सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले घटना सम्बन्धमा अनुसन्धान भएको बताउनुभयो। डिम्बाको अवैध कारोबार भएको सन्दर्भमा सीआईबीले अपरेशन चलाएको हो। यस सम्बन्धमा सीआईबीको सम्भवतः आजै मंगलबार नै पत्रकार सम्मेलन गर्ने तयारी छ, उहाँले भन्नुभयो। प्रहरीका अनुसार होपले पछिल्लो पटक 18 वर्षभन्दा कम उमेरका 2 किशोरीलाई विभिन्न प्रलोभन दिएर बबरमहल स्थित क्लिनिकमा बोलाएको थियो। किशोरीलाई प्रभावमा पारी डिम्ब निष्कासन गरिएको थियो। त्यस बापत किशोरीलाई 10,000 रूपियाँ दिएर विदा गरेको थियो र किशोरी ल्याइदिने बिचौलियालाई भने 20,000 रूपियाँ उपलब्ध गराइएको थियो। प्रहरी स्रोतले पछिल्लो चरणमा माइनर एजका 2 किशोरीको त्यसै गरी डिम्ब निकालिएको र उनीहरूलाई 10,000 रूपियाँका दरले रकम दिएको खुलेको बताएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। चीनमा मासु निर्यात गर्न अझै केही समय लाग्ने शीर्षकको खबर आज गोर्खापत्र दैनिकमा प्रकाशित छ। नेपालबाट चीनमा राँगा भैँसीको मासु निर्यात गर्न अझै केही समय लाग्ने भएको छ। चीनमा राँगा भैँसीको मासु निर्यात सम्बन्धी सम्झौता डेढ़ वर्ष अघि नै भए पनि निर्यात भने हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष चीन भ्रमणका क्रममा नेपालबाट राँगा भैँसीको मासु निर्यात गर्ने विषयमा दुई देशबीच सहमति भएको थियो। सोही अनुसार पुष 2080 मासु निर्यातका लागि नेपालतर्फबाट हिमालयन फूड इन्टरनेशनल प्राली र चीनको सांघाई जियान फूड प्रालीबीच सम्झौता भएको थियो। सम्झौता अनुसार चिनिया कम्पनी जियानले नेपाली कम्पनी हिमालयन फूड मार्फत नेपालमा राँगा भैँसी पालन, मासु प्रशोधन र निर्यातका लागि लगानी गर्नेछ। व्यावसायिक भैँसी पालन, नस्ल सुधार, अन्तर्राष्ट्रिय स्तरको वधशाला निर्माण, मासु प्रशोधन हुने उद्योग स्थापना लगायतमा लगानी गरिने बताइएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन शीर्षकको खबर लिँदैछौ। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले 9 पालिकालाई पत्राचार गर्दै जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले हिजो जिल्लाभरिका 9 स्थानीय तहहरूलाई सम्बोधन गर्दै छाउगोठ भत्काउने अभियानमा लाग्न पत्राचार गर्नुभएको हो। शनिबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका एक निगालीकी 28 कमला आउजीको छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेर मृत्यु भएको थियो। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। कारोबार दैनिकमा 6 वर्षमा 35% मात्र खरका छाना प्रतिस्थापन शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय जनगणना 2078 अनुसार देशभर पराल वा खरको छाना भएका घरको संख्या 2,60,000 पुगेको छ। त्यसमध्ये पछिल्लो 6 वर्षमा स्थायी प्रकृतिको जस्ता पाताले 91,216 घरलाई प्रतिस्थापन गर्ने काम सम्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएको छ। यो कुल घर संख्याको 35% हो। उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहका अनुसार अहिलेसम्म प्रतिस्थापन गर्नका लागि कुल 2,14,230 आवास संख्या स्वीकृत भएका छन्। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। नयाँ चरणमा अघि बढ़दै फाफ्ला परियोजना शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया थप अगाडि बढ़ेको छ। वन तथा वातावरण मन्त्रालयले फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिले पेश गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृति प्रदान गरेपछि यो निर्माण प्रक्रिया अगाडि बढ़ेको हो। ईआईए स्वीकृतिसँगै परियोजनालाई आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया सम्पन्न भएको फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुभाष शाहीले बताउनुभयो। यसअघि नै विस्तृत परियोजना प्रतिवेदन लगायत सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेकाले फाफ्ला परियोजना अब निर्माणतर्फ अगाडि बढ़ने स्पष्ट मार्गचित्रमा प्रवेश गरेको उहाँको भनाई छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा गिज्याइरहँदा पनि रिसाएनन् ट्रम्प शीर्षकको खबर प्रकाशित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फुटबलको आनन्द र पीड़ा दुवै अनुभव गर्नुभयो किनकि फिफा क्लब विश्वकपको फाइनलमा दर्शकले उहाँलाई गिज्याएका थिए। तर पनि च्याम्पियन चेल्सीसँग उहाँ उत्साहित भएर उत्सवमा सामेल हुनुभयो। पुरस्कार वितरण गर्ने मंचमा अमेरिकी राष्ट्रपति ट्रम्प अग्रभाग र बीचमा हुनुहुन्थ्यो जहाँ विजेता खेलाड़ीहरूले उहाँबाट पुरस्कार ग्रहण गर्नुभयो। जब चेल्सीले ट्रफी उचाल्दा रातो टाई लगाउनुभएका ट्रम्पले पनि मुस्कानसहित चेल्सीका खेलाड़ीहरूसँगै ताली बजाएर उफ्रिएर साथ दिनुभयो। ट्रम्पले चेल्सीका कप्तान रिसे जेम्सलाई ट्रफी हस्तान्तरण गर्नुभएको थियो। तर यसभन्दा केही समय अगाडि ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मैदानमा प्रवेश गर्दा स्टेडियममा अमेरिकी राष्ट्रपतिलाई अपमान गरिएको आवाज सुनिएको थियो। यद्यपि त्यहाँ बजेको संगीतले त्यो आवाज लुकाइदियो। रिपब्लिकन अर्बपति ट्रम्प न्यूयोर्क शहर नजिकै न्यू जर्सीको मेटलाइफ स्टेडियममा खेल हेर्न आउँदा प्रथम महिला मेलानिया ट्रम्पसँग ताली बजाइएको थियो। ठूलो स्क्रीनमा ट्रम्पले अमेरिकी राष्ट्रिय गानमा सेल्युट गरिरहेको समयमा फेरि उहाँलाई गिज्याइरहेको सुनिन्थ्यो। त्यसपछि क्यामेरा छिटो उहाँबाट सारिएको थियो, तर पनि अमेरिकी राष्ट्रपति रिसाएको देखिएन। यो प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।